नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। साथमा छौं प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रिया नेपाल। आज मिति 2079 साल वैशाख 5 गते सोमबार, वैशाख कृष्ण पक्ष द्वितीय तिथि। तदनुसार अप्रेल 18 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। उम्मेद्वार बन्न धमाधम बेरुजु फर्चुट शीर्षकमा छापिएको खबर हो यो। व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न नपाउने भएपछि भालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्चुट गर्न थालेका छन्। संस्थागत बेरुजु फर्चुट गर्नेतर्फ भने स्थानीय तहका जनप्रतिनिधिले व्यवस्था गर्दै आएका छन्। निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेद्वार बन्न पेस्की तथा बेरुजु फर्चेट गर्नुपर्ने व्यवस्था रहेको छ। उम्मेद्वार बन्न आचार संहिताले रोक्ने भएपछि स्थानीय तहका जनप्रतिनिधिले धमाधम व्यक्तिगत बेरुजु फर्चेट गर्न थालेका हुन्। महालेखा परीक्षकको कार्यालयले गत भदौमा सार्वजनिक गरेको 58 प्रतिवेदनमा स्थानीय तहमा 40,83,47,00,000 रूपियाँ बेरुजु रहेको उल्लेख गरेको थियो। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेले कति जनप्रतिनिधिले बेरुजु फर्चुट गरे भन्ने यकिन तथ्याङ्क नभए पनि व्यक्तिगत बेरुजु फर्चुट गर्ने क्रम बढ़दै गएको बताउनुभयो। निर्वाचन आचार संहितामा उम्मेद्वारले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायबाट लिएका कुनै पनि प्रकारका पेस्की फर्चुट हुनुपर्छ र लेखा परीक्षणबाट किटानी साथ असुल उपर गर्ने भनी कायम भएको बेरुजु फर्चुट गरेको हुनुपर्ने उल्लेख गरिएको छ। उम्मेद्वार बन्न धमाधम बेरुजु फर्चुट गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा टुंगो लगाउँदै सत्ता गठबन्धन, नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ। सत्तारूढ़ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै टुंगो लगाउने गरी तयारी थालेको छ। स्थानीय तहमा चुनावी तालमेल गर्न जिल्लालाई नै अधिकार दिने निर्णय गरेको गठबन्धनले 6 महानगरपालिका र 11 उपमहानगरपालिकामा भने केन्द्रबाट भागबण्डा गर्ने भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आइतबार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे छलफल शुरू भएको छ। नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरे लगत्तै सत्ता गठबन्धनको बैठक बसेको हो। गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका सहित थप 3 उपमहानगरपालिकाको मेयर दावी गरेको छ। बैठकमा एकीकृत समाजवादीका महासचिव बेदुराम भूषालले पोखरा महानगरपालिकामा एकीकृत समाजवादीको दावी र जीतको आधार पेश गर्नुभएको थियो। एकीकृत समाजवादीले इटहरी, हेटौडा र तुलसीपुर उपमहानगरपालिका प्रमुखमा दावी प्रस्तुत गरेको छ। महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँड केन्द्रबाटै हुने भएकाले गठबन्धनको कार्यदलमा सीट बाँडफाँडमा छलफल तीव्र बनेको छ। सरकार प्रवक्ता एवं कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले पहिले कुन पार्टीले कहाँ उम्मेद्वारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेद्वारको टुंगो लगाइने बताउनुभयो। उहाँले स्थानीय तह निर्वाचनमा 5 दलीय गठबन्धनका साझा उम्मेद्वार चयन र उनीहरूलाई कसरी जिताउने भन्नेबारे छलफल भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, स्थानीय तहमा खड़ा गरेका उम्मेद्वारलाई कसरी चयन गर्ने र निर्वाचित गर्ने भन्नेबारे छलफल भइरहेको छ। छलफल अरू एक दिन बढ़ी चल्न सक्छ। महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा टुंगो लगाउँदै सत्ता गठबन्धन शीर्षकमा नेपाल समाचार पत्रले खबर छापेको छ भने गोर्खापत्र दैनिकले यसै प्रसंगलाई गठबन्धन निर्णायक चरणमा शीर्षकमा खबर बनाएको छ। सत्ता साझेदार 5 दल स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सन्दर्भमा गम्भीर गृह कार्यमा जुटेका छन्। स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गर्ने विषयमा सत्ता गठबन्धनका दलहरू निर्णायक तयारीका लागि छलफलमा जुटेका हुन्। सत्तारूढ़ दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल र साझा उम्मेद्वार तय गर्ने विषयमा आन्तरिक छलफल तीव्र पारेका छन्। सोमबारसम्म स्पष्ट खाका ल्याउने तयारीमा दलहरू रहेका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन तयारी तथा अनुगमन समितिको आइतबार बसेको बैठकमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलको विषयमा प्रारम्भिक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यता राजधानी दैनिकले सबै महानगरमा तालमेलको विपक्षमा कांग्रेस शीर्षकमा खबर बनाएको छ। गठबन्धन दलका आफ्नै दावी लचिलो नबने तालमेल कठिन, नागरिक दैनिकले छापेको खबर हो। यो सत्तारूढ़ पाँच राजनैतिक दलले वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा महानगर उपमहानगरपालिकामा आफ्नो दावी पेश गरेका छन्। सत्ता गठबन्धन दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा तालमेलका लागि सोमबारसम्म महानगरपालिका र नगरपालिकाको भागबण्डा मिलाउने तयारी गरे पनि ती पार्टीका स्थानीय तहका समितिमा भने समस्या उत्पन्न भएको छ। स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागभण्डा नमिलेपछि समस्या उत्पन्न भएको हो। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। नयाँ पत्रिका दैनिकले यसै प्रसंगलाई छ महानगर र एघार उपमहानगरको भागभण्डामै सकस शीर्षकमा खबर बनाएको छ। प्राज्ञिक कार्यक्रम परिमार्जन गर्न सुझाव शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको उज्यालो भविष्य निर्माणका लागि व्यवहारिक तथा जीवन उपयोगी खोज र अनुसन्धानमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीलाई आत्मनिर्भर रोजगारमूलक बनाउन नसक्ने बताउनु हुँदै उहाँले अहिले विश्वविद्यालयले सञ्चालन गरिरहेका प्राज्ञिक कार्यक्रमलाई आवश्यक सुधार र परिमार्जित गर्दै अघि बढ़नुपर्ने सुझाव दिनुभयो। पूर्वाञ्चल विश्वविद्यालयको आइतबार आयोजित 10 दीक्षान्त समारोहलाई कुलपति समेतको हैसियतबाट शुभकामना सन्देश पठाउनुहुँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय उच्च शिक्षाको माध्यमबाट स्वदेश र विदेशका विभिन्न क्षेत्रमा आवश्यक प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु अहिले को अपरिहार्यता रहेको उल्लेख गर्नुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। विमानस्थलमा अन्तर्राष्ट्रिय लज्जा शीर्षकमा कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ। पर्यटनबाट समृद्ध हुने आशा गरेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले विदेशीहरूका लागि बिना संकोच यस्तो सूचना जारी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकमात्र एटीएम मेसिन भएको तथा त्यसमा पनि विभिन्न प्राविधिक कठिनाई भएकाले भिसा मास्टरकार्ड लगायत विद्युतीय माध्यमबाट भिसा शुल्क भुक्तान गर्न चाहने पर्यटकहरूले हैरानी बिहोर्नुपर्ने अवस्था छ। अध्यागमनमा भीड़ लाग्ने, पर्यटकहरू लामो लाइनमा लाग्नुपर्ने र भिसा शुल्क नगदमा बुझाउन नसक्दा पर्यटकले प्रवेश आज्ञा समेत नपाउने अवस्था आउन सक्छ। त्यसैले विद्युतीय कारोबारको यो झन्झटबाट मुक्ति पाउन सबै पर्यटकलाई कम्तीमा $200 बराबरको नेपालमा विनिमय हुने मुद्रा लिएर आउन नेपाल अध्यागमन आग्रह गर्दछ। अध्यागमन विभागको सर्भर डाउन भएपछि शनिबार अन्तर्राष्ट्रिय उडान नै प्रभावित भयो। नेपालबाट भारत लगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु अध्यागमन कक्षमा घण्टौं उभिनु परेको थियो। अध्यागमन कार्यालय प्रमुख पुष्पराज साईका अनुसार एक साता यता सर्भरमा निरन्तर समस्या छ। 3 वर्ष अघि स्थापना गरिएको सर्भरले अहिले चाप थेग्न सकिरहेको छैन। साहीले भन्नुभयो सर्भर अध्यागमन विभाग कालिका स्थानमा राखिएको छ। 10 दिन यता पासपोर्ट स्क्यानिङमा ढिलाइ भइरहेको छ। उहाँका अनुसार सामान्य अवस्थामा एकजना यात्रुलाई बढ़ीमा 3 मिनटमा क्लियर गरिन्थ्यो तर अहिले 6 मिनटसम्म लागिरहेको छ। विमानस्थलमा अन्तर्राष्ट्रिय लज्जा कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। नागरिक दैनिकले अग्र पृष्ठमा सेनाका लागि रूसी हेलिकप्टर किन्न कष्टत शीर्षकमा खबर बनाएको छ। युक्रेनमाथि सैन्य कार्यवाही चलाएपछि रूससँग सिंगो विश्व समुदाय चिडिएको छ। विश्व शक्ति अमेरिकासँग पश्चिमा मुलुकले रूसमाथि आर्थिक नाकाबन्दी लगाएका छन्। रूसबाट विश्व बजारमा आपूर्ति हुने पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक वस्तुमा समेत रोक लगाइएको छ, जसले गर्दा विश्व बजारमा महँगी चरम चुलीमा रहेको छ। रूसबाट पेट्रोलियम पदार्थ, खाद्य सामग्री लगायत आयात गर्ने मुलुकलाई पनि शक्ति राष्ट्रहरूले धम्की दिइरहेका छन्। सैन्य सामग्री आयात गर्ने देशले प्रतिबन्ध खेप्नुपर्नेसम्मको धम्की दिएको छ। विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रूसबाटै दुईवटा सैन्य हेलिकप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम लाल मोहर लगाइसकेका छन्। यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप लागेको छ। सेनाका लागि रूसी हेलिकप्टर किन्न कसरत। प्रधान सेनापतिमा प्रभुराम शर्मा आएपछि हेलिकप्टर खरिद प्रक्रिया फेरि अघि बढ़ेको स्रोतको दावी छ। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। धामी झाँक्रीको कुटाईबाट रंजुला साउदको मृत्यु प्रकरण, सब सडेकाले विज्ञबाट परीक्षण गरिने, यो खबर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। बोक्सी धपाउने भन्दै धामी झाँक्रीले निर्घात कुट्दा ज्यान गुमाएकी कञ्चनपुरको बेदकोट नगरपालिका छ मुसे पानीकी 43 वर्षीय रंजुला साउदको शवको दुई दिनसम्म पोस्टमार्टम हुन सकेको छैन। शनिबार महाकाली प्रादेशिक अस्पतालमा लगिएको शव कुहिएको र अस्पतालमा फोरेन्सिक विज्ञ नभएकाले परीक्षण हुन नसकेको हो। अस्पतालले कैलाली स्थित सेती प्रादेशिक अस्पतालबाट विज्ञ मगाएको छ। नाताले जेठानी पर्ने कमला साउदको घरमा भीमदत्त नगरपालिकाबाट आएका धामी झाँक्री द्वय नारायण प्रसाद भट्ट र धर्मानन्द भट्टले तताएको फलामे रोडले कुट्दा गत बिहिबार रंजुलाको मृत्यु भएको थियो। तर घटना गुपचुप पार्न शनिबारसम्म पनि शवमा झारफुक गरेका थिए। मृत्यु भएको लामो समय भएकाले शव कुहिएको हो। यो खबर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले अलपत्र, नेपाल समाचार पत्रले अलपत्र घोषणा पत्र शीर्षकमा सम्पादकीय छापेको छ। राजनैतिक दलहरूको फरक फरक विचार र सिद्धान्त छ। निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार जनताले एजेण्डा र व्यक्तिगत हेरेर मत दिने गरेका छन्। जनताले एकपटक गरेको मतदानबाट 5 वर्ष जनप्रतिनिधिले शासन गर्ने गरेका छन्। अबको निर्वाचनपछि जनप्रतिनिधिहरूले शासनको घमण्ड छोडेर जनताको सेवक सम्झेर काम गरेर देखाउन जरूरी छ। तर यस प्रकारको तत्परता देखाउने दल र नेताको अनिकाल जस्तै अनुभूति भइरहेको छ। चुनावी घोषणा पत्रलाई अलपत्र नछुट्ने पात्र चाहिएको छ। नेपाल समाचार पत्रले सम्पादकीय बनाएको छ। यता कान्तिपुर दैनिकमा स्थानीय चुनाव सार्ने षड्यन्त्र नहोस् शीर्षकमा सम्पादकीय छापिएको छ। स्थानीय तहको निर्वाचनमा कुन दलले कस्तो परिणाम हासिल गर्छ र संघ प्रदेशको निर्वाचनमा के असर पुर्याउँछ भन्ने प्रश्न बेग्लै हो। त्यही मनको बाघबाट तर्सिएर दलहरूले चुनाव सार्ने षड्यन्त्र रोज्नु हुँदैन। फेरि यति बेला यस सम्बन्धी मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ, जसलाई प्रभावित तुल्याउने गरी नेताहरूले अभिव्यक्ति आउनु हुँदैन। अदालतले त यथा समय निर्वाचन गर्नुपर्ने संवैधानिक दायित्व बुझेर पक्कै पनि आफ्नो विवेकपूर्ण फैसला सुनाउला। तर दलहरूले मनपरी ढंगले संविधानमा छिद्र खोज्ने वा अरू बहानाबाजी बनाउने भूल गर्नु हुँदैन। यो कान्तिपुर दैनिकले छापेको सम्पादकीय हो। यता नागरिक दैनिकमा स्थानीय निर्वाचन नेतृत्व केन्द्र असक्षम शीर्षकमा सम्पादकीय छापेको छ। आम मतदातामा देखिएको असन्तोष, कार्यकर्ताको अव्यवस्थापन र केन्द्रमुखी व्यवहारले निर्वाचन परिणाम आफूले अपेक्षा गरे भन्दा भिन्न आउँछ भन्ने बुझेका कारण केही नेतालाई निर्वाचन सार्नुपर्ने बाध्यात्मक अवस्था आएको हुन सक्छ। तर निर्वाचनको जहाज उडिसकेको हुनाले अब रोकिँदैन, रोक्नु हुँदैन, नागरिक दैनिकले सम्पादकीय बनाएको छ। यता अन्नपूर्ण पोस्टमा ज्यानै लिने कुरीति कहिलेसम्म शीर्षकमा सम्पादकीय छापिएको छ। राजनीतिक क्रान्तिले मात्रै समाजलाई अघि बढ़ाउँदो रहेनछ भन्ने बेग्रल्ती उदाहरण छन्। तर पनि सांस्कृतिक एजेण्डा भुलेर सत्तामा अर्जुन दृष्टि लगाउने दलहरूको कमजोरी पनि यस्ता कुप्रथा जीवित रहिरहनुको कारण हुन सक्छ। समाजलाई अग्रगतिमा डोर्याउने जिम्मेवारी राजनीतिको हो, नेताहरूको हो। यस्ता संवेदनशील विषय कहिले तिनका एजेण्डा बनेका छैनन् भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको छ भने, यता गोर्खापत्र दैनिकमा अस्पतालका शौचालय शीर्षकमा सम्पादकीय छापिएको छ। राजधानी दैनिकमा बिचौलियाको जालो शीर्षकमा सम्पादकीय छापिएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी खबरहरू। पुनर्बहालीको माग गर्दै गवर्नर सर्वोच्चमा शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। मन्त्री परिषदले गरेको निर्णयलाई चुनौती दिँदै निलम्बित गवर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ। अधिकारीले आइतबार दायर गरेको रिट निवेदनमा मन्त्री परिषदको निर्णय बदर गर्न अन्तरिम आदेशको माग गरिएको छ। गैर कानूनी रूपमा आफूलाई हटाएको र पुनर्बहाली गर्नुपर्ने जिकिर उहाँको रहेको छ। 24 चैतमा बसेको मन्त्री परिषदको बैठकले गवर्नर अधिकारीमाथि छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरूषोत्तम भण्डारीको समय जगतमा 3 सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो। समिति गठन भएसँगै गवर्नर अधिकारी निलम्बनमा पर्नु भएको हो। पुनर्बहालीको माग गर्दै गवर्नर सर्वोच्चमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। चीनी उद्योगका ट्रक उखु किसानको नियन्त्रणमा, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। सर्लाहीमा किसानले महालक्ष्मी चिनी उद्योगका 3 ट्रक नियन्त्रणमा लिएका छन्। उखुको भुक्तानी नदिएको भन्दै आन्दोलित किसानले चिनी लोड गरेका ट्रक नियन्त्रणमा लिएका हुन्। उद्योगले किसानको भुक्तानी नदी गोप्य रूपमा गोदामबाट सबै चिनीको बोरा बिक्रीको लागि निकासी गर्न खोजेको भन्दै किसानले 4 दिनदेखि ट्रक नियन्त्रणमा लिएर राखेका हुन्। न्यू विश्व ढुवानी सेवाको ना 6 ख 2 1 7 3 ना 5 ख 7 3 8 7 र प्रदेश 2 0 0 3 0 0 1 ख 3 0 5 7 नम्बर प्लेट भएका ट्रक नियन्त्रणमा लिएको हो। कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। कारोबार दैनिकले अग्रपृष्ठमै साउदी जाने श्रमिकसँग चर्को शुल्क असुली शीर्षकमा खबर बनाएको छ। रोजगारीका लागि साउदी अरेबिया जाने युवकसँग म्यान पावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौता विपरीत काममा लगाएको पाइएको छ। साउदी स्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याको नेपाली युवालाई म्यान पावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ। यी दुवै प्रसंग कारोबार दैनिकले अग्रपृष्ठमा छापेका छन्। कान्तिपुर दैनिकले भित्री पृष्ठमा केरा दर्जनको 200 कागती गोटाकै 25 रूपियाँ शीर्षकमा खबर छापेको छ। अत्यावश्यक वस्तु बाहेकको प्रतित पत्र एलसी नखोल्ने नेपाल बैंकर एसोसिएशनको निर्णयले केराको भाव अचाक्ली बढ़ेको छ। घट्दो विदेशी मुद्रा संचितले अर्थतन्त्र जोखिममा परेपछि सवारी साधन लगायत विलासिताका वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकको मौखिक निर्देशन बैंकहरूले कार्यान्वयन गर्दा केरा आयात समेत रोकिएको छ। केरा विलासिताको वस्तु नभए पनि आयात गर्दा 100% एलसी खोल्नुपर्ने नियमले यसको आयातमा अवरोध आएको हो। आपूर्तिमै अवरोध हुँदा बजार भाव अचाक्ली बढ़ेको छ। एक दर्जन केराको होलसेल मूल्य नै 150-165 रूपियाँ पुगेको नेपाल फलफूल थोक व्यवसाय संघले जनाएको छ। खुद्रा मूल्य दर्जनकै 200 रूपियाँसम्म पुगेको संघका अध्यक्ष अमर बानियाले बताउनुभयो। कान्तिपुर दैनिकले अग्र भित्री पृष्ठमा छापेको छ। कान्तिपुर दैनिकले भित्री पृष्ठमै भारतले रोक्यो विस्फोटक सामग्री निर्यात शीर्षकमा खबर बनाएको छ। भारतले विस्फोटक सामग्रीको निर्यातमा रोक लगाएको छ। भारत सरकार अन्तर्गतको पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले गत बुधबार सम्बन्धित निकायहरूलाई पत्राचार गर्दै विस्फोटक सामग्रीको निर्यातमा रोक लगाउन भनेको हो। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। र सोमबारदेखि ट्याक्सीमा नयाँ भाडा दर, यो प्रसंग पनि कान्तिपुर दैनिकले नै छापेको छ। बागमती प्रदेशले वैशाख एकदेखि लागू हुने गरी भाडा समायोजन गरे पनि सोमबारदेखि मात्र ट्याक्सीको मिटरमा भाडा समायोजन हुने भएको छ। नयाँ भाडा दर लागू भएको चार दिनपछि मात्र ट्याक्सीको मिटरमा भाडा समायोजन गर्न लागेको हो। सोमबारदेखि प्रतिदिन 60 ट्याक्सीको मिटरमा भाडा समायोजन गर्ने गरी तयारी भएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँका प्रमुख राकेश कुमार झाले बताउनुभयो। कान्तिपुर दैनिकले छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।